अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
समृद्ध नेपालगञ्ज बनाउन पहल गर्ने माओवादी अध्यक्ष प्रचण्डको जोड, बर्दियाका पूर्व कमलहरी नेतृत्व कसरतमा, बाँकेमा द्वन्द्व पीडित महिला पनि चुनावी मैदानमा।
कैलालीमा उम्मेद्वार बीच चर्को चुनावी जोड घटाउ, दुईका उम्मेद्वारहरू नाचेर मतदाता फकाउँदै।
सुर्खेतमा सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ सेवन गर्ने 26 जनालाई कारवाही, खाने पानीका लागि दैलेखको भैरवीमा रातभर जागराम।
र दण्डहीनताले पत्रकार आचार संहिता उल्लङ्घनका घटनामा वृद्धि, जाजरकोटका पशुमा कृत्रिम गर्भाधान, बझाङको काँडामा नुन वितरण केन्द्र स्थापना।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको, कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स लिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै, यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स एक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
यही ज्येष्ठ 16 गतेदेखि कक्षा सञ्चालन भइरहेको छ।
स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज, सुर्खेत रोड, नेपालगञ्ज, बाटिका होटलको ठिक अगाडि।
सम्पर्क नम्बर 081-520-570, 98-580-2705 र 98-580-40-132।
पश्चिम डायरीको सुरुमा माओवादी अध्यक्ष प्रचण्डले नेपालगञ्जमा गरेको प्रतिबद्धताको खबर रहेको छ। सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जलाई महानगरपालिका, संघीय राजधानी र अन्तर्राष्ट्रिय विमानस्थल बनाउने आश्वासन दिनुभएको छ। बाँकीका विभिन्न स्थानमा आयोजित हिजो चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यदि नेपालगञ्जका जनताले आफूहरूलाई विश्वास गरे नेपालगञ्जलाई नमुना सहरको रूपमा विकसित गर्ने उद्घोष गर्नुभयो।
नेपालगञ्जको समग्र आर्थिक विकासको निम्ति केन्द्रको तर्फबाट, किनकि म अहिले प्रधानमन्त्री नभए पनि सरकारमा हाम्रो पार्टी छ, यहाँको औद्योगिक क्षेत्रको विकास, यहाँको हवाई अड्डालाई अन्तर्राष्ट्रिय बनाउने प्रक्रियातिर लैजाने कुरा, या यहाँ सिटी हल निर्माण गर्न पनि म कहाँ यहाँबाट पटक पटक डेलिगेसन गएको छ, सिटी हल बनाउने कुरा र यसलाई एउटा शिक्षा र स्वास्थ्यको हकको रूपमा विकास गर्ने तपाईँले जे भन्नुभएको छ त्यो कुरामा मेरो सम्पूर्ण साथ तपाईँहरूसँग हुनेछ।
प्रचण्डले माओवादी बलियो हुँदा मात्र परिवर्तन संस्थागत हुने भन्दै स्थानीय चुनावमा माओवादीलाई जिताउन आग्रह गर्नुभयो। अन्य पार्टी विजय भए गणतन्त्र खतरामा पर्ने उहाँको दावी थियो। प्रचण्डले आफ्नो नेतृत्वको सरकारले 10 महिनामा लोड सेडिङ अन्त्य गर्नुका साथै आर्थिक वृद्धि दर हासिल गरेर देखाएको बताउनुभयो।
प्रमुख राजनीतिक दललाई धनगढी उपमहानगरपालिकाको परिणाम आफ्नो पक्षमा पार्न कडा मेहनत गर्नुपर्ने भएको छ। पार्टीभित्रको आन्तरिक विवाद र गोपाल हमालको स्वतन्त्र उम्मेद्वारी प्रमुख दलका लागि सबैभन्दा चुनौतीको विषय यति बेला बन्न पुगेको छ। नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा उम्मेद्वारी छनौटलाई लिएर सुरु भएको असन्तुष्टि समाधान हुन नसक्दा निर्वाचनको परिणाम फेरबदल हुने सम्भावना रहेको छ। बालकृष्ण अधिकारी र दिलबहादुर छत्यालले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
यस्तै कान्तिपुरमा खबर रहेको छ। नाच्दै भोट माग्दै सधैँ भाषण गरेका मात्र भेटिने सांसद भरतबहादुर खड्कालाई शिखर नगरपालिकाले छमछमी नाचेको देख्न पाउनुभयो। महिला वृद्ध वृद्धा सांसद नाचेको देखेर दङ्ग परेका छन्। सांसद खडालाई साथ दिन अर्की सांसद कल्पना सोपले पनि कम्मर मर्काउनु भयो। महिला सांसद नाचेको देखेर महिला पनि तालमा ताल मिलाउँदै उफ्रिए। कङ्ग्रेसले शिखर नगरपालिकामा गरेको चुनावी सभा एकाएक सांस्कृतिक कार्यक्रम जस्तो भएको छ। आमसभाका उद्घोषक केशव बयारले सांसदहरूसँग नाच्दै गरेका उम्मेद्वारलाई देखाउँदै मतदातासँग भन्नुभयो, यसरी जसरी नाच्दै गरेका उम्मेद्वारसँग हातमा हात मिलाएर नाच्नु भयो, त्यसरी नै आसन्न असार 14 निर्वाचनमा पनि मत दिनुहुनेछ भन्ने आशा काङ्ग्रेसले गरेको छ। डोटीको यो खबर कान्तिपुरमा रहेको छ।
मुक्त कमैया सुनादेवी चौधरी सङ्घर्षशील महिला हुनुहुन्छ। 2040 सालमा कैलालीको धनसिंहपुरमा जन्मिएकी उहाँ आफ्नै मेहनतले सफलताको सिँढी चढिरहनु भएको छ। 10 उमेरमा इट्टा भट्टामा मजदुरी गर्न थालेकी सुनादेवीको जीवनयात्रा निकै कष्टकर छ। उहाँ 4 दिदीबहिनी र 2 दाजुभाइका सबैभन्दा कान्छी हुनुहुन्छ। घरको आर्थिक अवस्था दयनीय भएपछि उहाँले स्कुल जाने उमेरलाई इट्टा भट्टातर्फ दोहोऱ्याउनुभयो। काँचो माटोसँग लड्दा लड्दै उहाँ कलिले उमेरमा दाम्पत्य जीवनमा समेत दिनुभयो। आज तिनै सुनादेवी स्थानीय तहको निर्वाचनमा टिकापुर नगरपालिकामा उपप्रमुख पदको उम्मेद्वार बन्नुभएको छ। मालिक र कमैया बीच प्रतिस्पर्धा शीर्षकमा बालकृष्ण अधिकारी र योगेश रावलले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
यस्तै बर्दियाकै राजापुर नगरपालिका 4 सङ्घर्ष नगरकी कृष्ण कुमारी थारू पूर्व कम्भरी हुनुहुन्छ। उहाँ 6 वर्षकै उमेरमा कम्भरी बसेकी बस्नु भएको थियो। कम्भरी छँदै 16 वर्षमा बिहे भयो कमैया परिवारमै। पति कृष्ण थारू कमैया बसेकै घरमा उहाँ कम्भरी बस्नुभयो। सरकारले कमैया र कम्भरी मुक्तिको घोषणा गरेपछि दिन फेरियो। राजापुर नगरपालिका 2 चयनपुरकी बसन्ती चौधरी पनि पूर्व कम्भरी हुनुहुन्छ। उहाँ माओवादी केन्द्रका तर्फबाट महिला सदस्यको उम्मेदवारी दर्ता गराउनु भएको छ। यस्तै राजापुर 4 अनन्तपुरकी लक्ष्मी थारूले कङ्ग्रेसबाट महिला सदस्यमा उम्मेदवारी दिनुभएको छ। बढियाताल गाउँपालिका 4 रामनगरकी ठुन्नी थारू पनि कमलहरी हुन्। असार 14 हुने स्थानीय तह चुनावमा महिला सदस्यमा उम्मेदवारी दिनुभएको छ। पूर्व कमलहरीहरूको सङ्घर्षले यो स्थानमा पुर्याएको छ, तर उनीहरूको सङ्घर्षमा भने पीडा लुकेको छ। आजको कान्तिपुरमा खबर रहेको छ। यस्तै मैदानमै द्वन्द्व पीडित अगुवा यो बाँकेको खबर रहेको छ। बाँके खजुरा गाउँपालिकामा एमालेबाट उपाध्यक्ष उम्मेद्वार एकमाया विकलाई चुनावी प्रचार प्रसारले अचेल भ्याइ नभ्याइ छ। बिहान सबेरदेखि साँझ अबेरसम्म उहाँ घर दैलो गर्नुहुन्छ। हरेक दिन 2-3 कोड सभालाई सम्बोधन गर्नुहुन्छ। गाउँघरमा उहाँको भाषणको प्रशंसा हुन थालेको छ। एकमाया सजिलै नेता हुनुभएको छ। सशस्त्र द्वन्द्वका क्रममा उहाँका प्रहरी पति भिडन्तमा मारिनु भयो। आजको कान्तिपुरमा जनक नेपाल र ठाकुर सिंह थारू कमलपन्थीले खबर लेख्नु भएको छ।
सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा स्थानीय तहको निर्वाचनभर मदिरा किनबेचमा स्थानीय प्रशासनले रोक लगाएको छ। 4 वर्षदेखि खुला रूपमा बेचबिखन हुँदै आए पनि चुनावको बेला अछाम जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो। कान्तिपुरमा खबर रहेको छ।
पश्चिम डायरीमा सञ्चार माध्यममा आचार संहिता कार्यान्वयनको चुनौती
प्रवृत्ति कस्तो भने यो कताबाट कसरी सञ्चालित छन् मिडियाहरू भन्ने कुरालाई ध्यान दिनुपर्छ। त्यो कारणले गर्दाखेरि पनि कसैको बलियो संरक्षणमा रहेका मिडियाहरूबाट जानी जानी पनि आचार संहिता पालनमा ध्यान नदिएको देखिन्छ। त्यो एउटा काउन्सिलको चुनौती हो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482369 निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग ग्वारको ललितपुर, फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98-483-5523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
सञ्चार माध्यमका लागि प्रेस काउन्सिल नेपालले आचार संहिता बनाएको छ। निर्वाचनका समयमा मात्र नभई अन्य समयमा पनि काउन्सिलले सञ्चार माध्यमहरूमा आचार संहिता कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्छ। तर पनि निर्वाचन आचार संहिता कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। निर्वाचनका बेला सञ्चार माध्यममा आचार संहिता कार्यान्वयनको चुनौती के हो त? कुराकानी गर्दै प्रेस काउन्सिल नेपालका सह प्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनाल:
समग्र देशको कुरा गर्दाखेरि सबै मिडियाहरूले पहिलाको तुलनामा चाहिँ आचार संहितालाई ध्यान दिएको पाइएको छ। तर केही केही मिडियाहरू, त्यसभित्र सबै पर्छन् पत्र पत्रिका, रेडियो, टेलिभिजन, अनलाइनहरू, केही केहीले चाहिँ आचार संहितालाई दुई कारणले पालना नगरेको पाइएको छ। एउटा चाहिँ जानकारी नभएर अन्जानवश, र अर्को चाहिँ जानकारी हुँदाहुँदै पनि नटेरेको, त्यो शब्द मैले प्रयोग गरेँ, नटेरे पनि आचार संहिता चाहिँ
जस्तो जानकारी नहुँदा नहुँदै पनि आचार संहिता पालना गरेको जो कुरा गर्नुभयो, जानकारी गराउने, त्यसबारेमा सुसूचित गराउने दायित्व त प्रेस काउन्सिलको होइन र?
एकदमै हो, तर प्रेस काउन्सिलले गराएको पनि छ, गराएको पनि हो। गराउँदा गराउँदै पनि, जस्तो हामीले इमेलबाट, कतिपयलाई फोनबाट पत्रचार गरेर पनि जानकारी गराएका हौँ, गराउँदा गराउँदै पनि कतिपयबाट चाहिँ त्यो उल्लङ्घन भएको देखिएको छ।
जस्तो यो काम गर्ने निर्वाचन आयोगले हो कि प्रेस काउन्सिलले हो कि, यो विषयमा पनि प्रश्न नहुँदाखेरि यो निर्वाचन आचार संहिता सम्बन्धी प्रेस काउन्सिलले बनाएको छ त्यो पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको हो।
त्यसमा यो पनि राम्रो प्रश्न गर्नुभयो। सुरुमा प्रेस काउन्सिललाई यो जिम्मा चाहिँ एकदम ढिलो प्राप्त भयो। ढिलो प्राप्त भएपछि पनि हामीले यो सन्दर्भमा चाहिँ, जस्तो यहाँले इङ्गित गर्नुहुनु भएको, यो खास गरी विज्ञापन र समाचारको सन्दर्भमा, समाचारको सन्दर्भमा त हामीले गरि नै रहेका थियौँ पहिला पनि, अहिले पनि गरि नै रहेका छौँ। र विज्ञापनको सन्दर्भमा हाम्रो आचार संहितामा प्रष्ट नभएको हुँदा निर्वाचन आयोगबाट सुरुमा त्यो आएन, कति विज्ञापन प्रसारण गर्ने, कति साइजको विज्ञापन छापामा छाप्ने भन्ने कुरा, त्यसको लागि हामीले पत्रचार गरेर आयोगबाट पत्र आएपछि चाहिँ मिडियालाई जानकारी गऱ्यौँ। एकदम छोटो समयमा त्यो जानकारी गराउनु पर्दा सबैलाई त्यो नपुगेको हुनसक्छ, तर हामीले चाहिँ गरेकै हौँ।
अब यो निर्वाचन आचार संहितालाई कार्यान्वयन गर्नको लागि सञ्चार माध्यममा चुनौती कहाँनिर देख्नुहुन्छ?
यो आचार संहिताको पालना हुनमा खास गरी चाहिँ यो मिडियाको प्रवृत्ति कस्तो भने, यो कताबाट कसरी सञ्चालित छन् मिडियाहरू भन्ने कुरालाई ध्यान दिनुपर्छ। त्यो कारणले गर्दाखेरि पनि कसैको बलियो संरक्षणमा रहेका मिडियाहरूबाट जानी पनि आचार संहिता पालनामा ध्यान नदिएको देखिन्छ। त्यो एउटा काउन्सिलको चुनौती हो। जस्तो मैले भनेको चाहिँ राजनीतिक पार्टी निकट भएका अथवा राजनीतिक पार्टीद्वारा सञ्चालित त्यस्ता मिडियाहरूले चाहिँ अलिकति आचार संहितालाई चाहिँ उल्लङ्घन गरेको जस्तो देखिन्छ। र अर्को चाहिँ कतिपय मिडियाहरूमा चाहिँ व्यावसायिक क्षमता, दक्षता, त्यो खालको सिप, त्यो जानकारी नहुँदाखेरि पनि आचार संहिता उल्लङ्घन भएको देखिन्छ। त्यसैले यी दुईवटा, एउटा दलहरूबाट अथवा कुनै संगठनबाट चलेका मिडियाहरूले त्यो कुरामा ध्यान दिनु पर्यो।
अब यसमा पनि आचार संहिता उल्लङ्घनका कुराहरूमा प्रेस काउन्सिलले कडाई नगर्दाखेरि पनि यो आचार संहिता विपरीतका समाचारहरू गए, विज्ञापनहरू प्रसारण भए भन्ने कुराहरूको आरोप छ नि तपाईँहरूलाई?
होइन, कडाई त काउन्सिलले गरेको हो। एउटा कुरा के बुझ्नु पर्यो भने, प्रेस काउन्सिल भनेको पत्रकारको अभिभावक संस्था पनि हो। सकेसम्म मिडियालाई, पत्रकारहरूलाई आचार संहिता उल्लङ्घन नगर्नुहोस्, यसमा चाहिँ ध्यान दिनुहोस् भनेर सचेत भन्दा पनि अझ पहिला त ध्यान आकर्षण गराउने हो। त्यति गराउँदाखेरि कतिपय चाहिँ सच्चेको अवस्था पनि छ, कतिपयले चाहिँ यहाँले भने जस्तै नटेरेको अवस्था छ र बाहिर आरोप साँचो आएको छ, काउन्सिलले चाहिँ केही गर्न सकेन, काउन्सिल नरम बन्यो भन्ने पनि भएको छ। फेरि काउन्सिलको भूमिका नै यो आचार संहिता पालनको लागि प्रशिक्षण गराउने, सबैलाई यो कोचिङ दिने, यस्तो भूमिका भएर सिधै कानुनी रूपमा कारवाही गर्न नसक्ने उसको भूमिका भएर सकेसम्म उसले चाहिँ मिडिया र पत्रकारलाई सुधार्ने नै पहल गर्छ। यदि त्यो भएन भने अरू कारवाहीमा पनि जानुपर्छ, त्यसको प्रोसिड्युर अथवा कार्यविधि हाम्रो आचार संहिता 2073 नै उल्लेख छ।
अब अन्त्यमा सञ्चार माध्यमहरूमा यो निर्वाचनका समयमा विशेष गरी यो आचार संहिता कार्यान्वयन गराउनका लागि के सल्लाह सुझाव दिनुहुन्छ?
सर्वप्रथम म यहाँको प्रश्नमा दुईटा कुरामा केन्द्रित रहेर भन्न चाहन्छु। एउटा नियमित आचार संहिता, जुन आचार संहिता हाम्रो 2073 उल्लेख छ, त्यो अनुसार सम्पूर्ण पत्रकारहरूले र मिडियाले त्यसलाई पालन गर्ने भने एकदमै यो विकृति विसङ्गति बढ्दैन, एकदम कम हुन्छ, किनकि आचार संहिता आफैले पालन गर्ने विषय हो। त्यसमा म सबैलाई केन्द्रित हुन आग्रह गर्छु। र अर्को चाहिँ अहिले निर्वाचनको सन्दर्भ छ, तिनवटा क्षेत्रको निर्वाचन, प्रदेशको निर्वाचन भइसक्यो, अब तिनवटाको हुँदैछ र फेरि असोजमा अर्को एउटाको पनि दुई नम्बर क्षेत्रको नै हुने कुरा छँदैछ, दुई नम्बर प्रदेशको। त्यो सन्दर्भमा चाहिँ एकदमै यो निर्वाचन केन्द्रीय आचार संहितामा ध्यान दिन अनुरोध गर्छु, खास गरी त्यही विज्ञापन। रेडियो टेलिभिजन हो भने 45 सेकेन्डभन्दा बढी नबजाउने, पत्रिका हो भने 7x7 त्यो साइजभन्दा बढीको नछाप्ने, र अर्को चाहिँ समाचारमा एकदमै सन्तुलन कायम गर्ने, कसैलाई होच्याउने, कुनै दललाई चाहिँ बढी समय दिने, त्यस्तै चाहिँ कुनै दललाई आरोप लगाउने खालका समाचारहरू नछाप्नमा अनुरोध गर्छु।
प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनाल। अब अर्को सन्दर्भ, दण्डहीनताका कारण पत्रकार आचार संहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै प्रेस काउन्सिललाई सशक्त बनाउन जोड दिएको छ। नेपालगञ्जमा सरकारवालाहरूबीच हिजो आयोजित पत्रकार आचार संहिता पालनामा काउन्सिल र मिडियाको भूमिका विषयक छलफलमा सहभागीहरूले यस्तो बताएका हुन्। दैनिक नेपालगञ्जमा खबर छ।
दैलेखको भैरवी गाउँपालिका 2 रावतकोटीवासीलाई खानेपानी भर्नै रातभर जागराम बस्नुपर्ने भएको छ। रावतकोट क्षेत्रमा खानेपानी अभाव भएपछि स्थानीयलाई 1 गाग्री पानी ल्याउन कम्तीमा 4 घन्टा पालो पर्खनुपर्ने भएको हो। रातको 2 देखि 3 बजेसम्म कुवामा पानी भर्न पुगे मात्रै पालो आउने स्थानीयले बताएका छन्। पालो नआए रातभर लाइनमा बस्नुपर्ने बाध्यता वर्षौँदेखि भोग्दै आएका स्थानीय झगबहादुर विष्टले बताउनुभयो। खानेपानी भर्न जागराम आजको कान्तिपुरमा खबर रहेको छ। यस्तै चुरोट सेवन गर्दा कारवाही, यो सुर्खेतको खबर रहेको छ। सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ चुरोट सेवन गर्ने 26 जना कारवाहीमा परेका छन्। नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले सार्वजनिक स्थानमा चुरोट सेवन गर्नेलाई पक्राउ गरेर कारवाही गर्न थालेको हो। नगर प्रहरी प्रमुख तेजबहादुर खत्रीले सार्वजनिक स्थलमा हुने सुर्तिजन्य पदार्थको नियन्त्रण अभियानलाई अझै प्रभावकारी रूपमा अगाडि बढाइने बताउनुभयो। वीरेन्द्रनगर प्रहरीले 4 दिनमा सार्वजनिक स्थलमा हुने सुर्तिजन्य पदार्थ सेवन गर्ने 26 जनालाई कारवाही गरेको छ। आजको नागरिकमा नगेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ।
बाँकेका विभिन्न धर्मगुरूहरूले स्थानीय निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न अपिल गरेका छन्। युएनडिपी नेपालगञ्जको सहयोग र सूचना र मानवाधिकार अनुसन्धान केन्द्र आइएचआरसीको आयोजनामा सञ्चालित सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत हिजो भएको अभिमुखीकरणमा धर्मगुरूहरूले यस्तो अपिल गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटा टोलीले हिजो राजस्व अनुसन्धान मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुरमा छापा मारेको छ। अख्तियारको कोहलपुरस्थित कार्यालयको टोलीले नजिकै रहेको राजस्व अनुसन्धान कार्यालयमा छापा मारी 2 जना अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको हो। अख्तियारले दिएको जानकारी अनुसार हिजो दिउँसै राजस्व अनुसन्धान मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुरबाट अनुसन्धान अधिकृत भीम घिमिरे र कम्प्युटर अधिकृत गोविन्द बहादुर शाहीलाई कार्यालय परिसरबाटै घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको हो। आजको दैनिक नेपालगञ्जमा खबर रहेको छ। पश्चिम डायरीमा निर्वाचन आचार संहिता कार्यान्वयनमा नागरिक सुझाव।
निर्वाचन आयोगले त्यसमा दिएका कुराहरू गर्न अनुमति पाएका कुराहरू नियमअनुसार त्योभन्दा बढी गरेमा कारबाही अगाडि बढाउनु पर्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
Hyundai Traffic Safety.
आफ्नो सवारी साधनलाई ठिक अवस्थामा राख्न त्यति नै जरुरी छ जति आफू स्वस्थ रहन।
समय समयमा सर्भिसिङ गराएर आफ्नो सवारी कन्डिसनमा राख्नुहोस्। सजग हुनुहोस्, पूर्व तयारी गर्नुहोस्, ताकि दीर्घ झन्झट बेहोर्न नपरोस्।
जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डई नेपालको सामाजिक प्रयास।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। निर्वाचन आयोगले स्थानीय निर्वाचनमा आचार संहिता कार्यान्वयनको लागि उम्मेद्वारको प्रचार प्रसार, जुलुस, आमसभा, ऱ्याली, सवारी साधन प्रयोग, पोस्टर, पम्पलेट, झण्डा, निर्वाचन खर्च सबैको मापदण्ड तोकेको छ, तर पनि आचार संहिता पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन। आचार संहिता कार्यान्वयनका लागि उम्मेद्वारहरूलाई नागरिक सुझाव के छ त सुनौ। साथी शम्भु थारूले सङ्कलन गर्नुभएको विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाई।
सुनिता शर्मा, पनि निष्पालना गराउनको लागि बढी भूमिका खेल्नुपर्छ निर्वाचन आयोगको कार्यालय होइन, प्लस राजनीतिक दलहरू, किनभने जिम्मेवार हुन् उनीहरूले। सबै आचार संहिता हामी मान्छौँ र हामी चुनावमा जान्छौँ भनेर मनोनयन दर्तादेखि लिएर सबै प्रक्रियामा आएका छन्, चुनावमा उठेका छन् भने पहिलो चाहिँ उनीहरू हो भन्ने मलाई।
म खुमबहादुर पौडेल। निर्वाचन आयोगले त्यसमा दिएका कुराहरू, गर्न अनुमति पाएका कुराहरू नियम अनुसार त्योभन्दा बढी गरेमा कारवाही अगाडि बढाउनु पर्छ।
हरिशंकर व्यास, बढी जिम्मेवार त ठुलो दल नै हुन्, सबभन्दा पहिला त उनीहरूको दायित्व हो नि, त उनलाई पालना गर्नु पर्ने हो, निर्वाचन आयोगलाई अनुगमन गर्नु पर्यो, कारवाही प्रक्रिया त अगाडि बढाउनै पर्यो, त्यही त बल्ल फेरि आचार संहिता लागू हुन्छ।
पुरुषोत्तम डाङ्गी, 2-4 गाडीमा ठुला ठुला झण्डाहरू, ठुला ठुला ब्यानरहरू, यहाँसम्म कि इन्डियन गाडीहरू प्रयोग भएका छन्, त्यो इन्डियन गाडीहरू यहाँ प्रयोग हुनु हुँदैन, यो के हो भनेपछि हाम्रो देशमाथि नै खेलवाड हो।
म गणेश प्रसाद थारू। ठुला दलका नेताहरू भनौँ या चाहिँ साना दलका भनौँ, जोसुकै छन् उम्मेद्वारहरू, ती उम्मेद्वार अथवा ती जिल्लाका सभापति या चाहिँ जिल्ला अध्यक्षहरू, यी अध्यक्षहरूलाई चाहिँ बैठक बसालेर चाहिँ छलफल गर्नु पर्यो र तुरुन्तै चाहिँ यसरी नगर्नु भन्ने कुरा चाहिँ गर्नु पर्यो।
साल ट्रेडिङ कर्पोरेसनले बझाङको काँडा गाउँपालिकामा आयोडिनयुक्त नुन वितरण केन्द्र स्थापना गर्ने भएको छ। अब काँडामा 9 रुपियाँमै नुन पाइने खबर वसन्त प्रताप सिंहले कान्तिपुरमा लेख्नु भएको छ।
जिल्ला पशु सेवाले कृत्रिम गर्भधान सेवा सञ्चालनमा ल्याएको छ। कार्यालयले गाई, भैँसी, बाख्रा लगायत पशुका लागि कृत्रिम गर्भधान सेवा सुरु गरेको हो। यो जाजरकोटको खबर रहेको छ। जिल्लाका किसानहरूले पालन गरेका पशुमा आधुनिक प्रविधिको प्रयोगबाट गर्भधान गराई नस्ल सुधार गर्न लागि पशु चिकित्सक डाक्टर ऋषिराम सापकोटाले बताउनुभयो। आजको कान्तिपुरमा खबर छ।
वन तथा भूसंरक्षण मन्त्रालयले 900 मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रबन्धक जीएमआर अप्पर कर्णाली हाइड्रो पावर लिमिटेडलाई आयोजनाले प्रयोग गर्ने वन क्षेत्रको जग्गा सट्टा भर्ना गर्न शर्त अघि सारेको छ। प्रकाश अधिकारीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
अब फेरि चुनावकै सन्दर्भ। मेयर उम्मेद्वारले पार्टी छोडिन्, यो नेपालगञ्जको खबर रहेको छ। नयाँ शक्ति पार्टीबाट नेपालगञ्ज उपमहानगरपालिकाकी मेयर उम्मेदवार जयकुमारी खड्का माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। उहाँसँगै वडा नम्बर चारका वडा अध्यक्ष उम्मेदवार त्रिलोक पाण्डे पनि माओवादी केन्द्रमै प्रवेश गरेका पार्टीका जिल्ला इन्चार्ज आइपी खरेलले जानकारी दिनुभयो। आजको नागरिकमा खबर छ, यता प्रमुख पदमा महिलालाई मौका, रुकुमको खबर रहेको छ। एमालेकी जिल्ला कमिटी सचिवालय सदस्य आशा स्वर्णकारले असार 14 हुने स्थानीय तह चुनावमा भूमि गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएको छ। उक्त गाउँपालिका अध्यक्षमा उहाँले 4 पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। कङ्ग्रेस जिल्ला उपसभापति गन्ज सिंह बुढा, माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य राम सुर बुढा, राष्ट्रिय जनमोर्चाका आनाराम पुन र स्वतन्त्र रतन बुढा स्वर्णकारका प्रतिस्पर्धा हुनुहुन्छ। यो खबर रहेको छ।
उता कैलाली भजनी छका दिनेश चौधरीलाई घामपानी भोक तिर्खा केहीको सुर्ता छैन। उहाँलाई चटारो छ त खेती लगाउने। असार 14 गते हुने स्थानीय तहको चुनाव सङ्घारमा आएकाले दिनेशलाई खेती लगाउन थप हतार भएको रे। काम चाँडो सक्न उहाँ बिहानै खेतमा पुग्नुहुन्छ र साँझमा घर फर्कनुहुन्छ। दिनेश जस्तै धेरै किसानलाई यति बेला खेती लगाउने हतारो छ। सँगै 20 वर्षपछि हुन लागेको चुनावमा सहभागी हुने उत्सुकता पनि उत्तिकै छ। बालकृष्ण अधिकारी र योगेश रावलले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
यस्तै रोल्पाको खबर रहेको छ। संविधान सभाको दोस्रो निर्वाचनमा सुन्ने मतदान गरेर चर्चा बटुलेको थवाङ स्थानीय तहको दोस्रो चरणको निर्वाचनका बेला पुनः चर्चामा छ। स्थानीय चुनावमा थवाङीले भाग लिने भएपछि पुनः चर्चामा आएको हो थवाङ। पार्टी लाइन चुनाव खारेजी तर नेकपा प्रभाव रहेको थवाङमै कार्यकर्ता स्वतन्त्रबाट चुनावी मैदानमा चर्चा हुनु स्वाभाविक हो। अझ अघोषित रूपमा काङ्ग्रेससँगको तालमेलले नै झनै चर्चा भइरहेको छ। स्वतन्त्रबाट अमित घरतीमगरले प्रमुखमा उम्मेदवारी दिनुभएको छ। काङ्ग्रेसबाट उपप्रमुखमा श्री कुमारी रोका उम्मेद्वार बन्नुभएको छ। रोका मगर द्वन्द्व पीडित हुनुहुन्छ। रोकाका बाबुको तत्कालीन विद्रोहका माओवादीबाट हत्या भएको थियो। थवाङमा माओवादी केन्द्रको वर्चस्व हुन नदिन विप्लव माओवादी काङ्ग्रेससँग सहमति गरी स्वतन्त्रबाट उम्मेद्वार बनेको आजको अन्नपूर्ण पोस्टमा खेम बुढा मगरले रोल्पाबाट खबर लेख्नु भएको छ।
उता टिकापुरको शङ्करपुरमा नेपाल प्रहरीका एसएसपी सहित 9 ज्यान गएको 2 बित्न लागेको छ। 2072 भदौ 7 18 महिनाका बालकसहित सुरक्षाकर्मी मारिएपछि टिकापुरमा सामाजिक सद्भाव खलबलिएको थियो। त्यो खलबलिएको सद्भाव अहिले स्थानीय चुनावका माध्यमबाट ट्र्याकमा ल्याउने प्रयास भइरहेको छ।
पश्चिम डायरीमा अब नागरिक मत।
हाम्रो होइन राम्रो छानौ, स्थानीय निर्वाचन 2074।
नागरिक मत स्थानीय निर्वाचनमा सही नेतृत्व छनौटका लागि जनमत निर्माणका पक्षमा केन्द्रित छ। स्थानीय निर्वाचनमा तपाईँको भोट हाम्रो कि राम्रो उम्मेद्वारलाई, नेपालगञ्जका स्मिता यादवको विचार।
एउटा व्यक्तिबाट भोट आउनु भनेको यो देशलाई विकास गर्नु हो। राम्रो विचारधारा भएको मान्छेलाई टोल टोलमा गएर अनुगमन गर्ने के हो कसो हो, जुन व्यक्तिले स्वच्छ राजनीति गर्ने हो, जुन व्यक्तिले हरेक नागरिकको पुरा समस्या सिरियसली बुझेर सरकारतिर लैजाने हो र त्यो कार्यान्वयन हुनुपर्ने, त्यो कार्यमा हुनुपर्ने, त्यो विप्र्याक्टिकल हुनुपर्ने हो कि यसलाई हामी भोट दिने हो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
समृद्ध नेपालगञ्ज बनाउन पहल गर्ने माओवादी अध्यक्ष प्रचण्डको जोड, बर्दियाका पूर्व कमलहरी नेतृत्वमा कसरतमा, बाँकेमा द्वन्द्व पीडित महिला पनि चुनावी मैदानमा।
कैलालीमा उम्मेद्वार बीच चर्को चुनावी जोड घटाउ, डोटीका उम्मेद्वारहरू नाचेर मतदाता फकाउँदै।
सुर्खेतमा सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ सेवन गर्ने 26 कारवाही, खानेपानीका लागि दैलेखको भैरवीमा रातभर जागराम।
र दण्डहीनताले पत्रकार आचार संहिता उल्लङ्घनका घटनामा वृद्धि, जाजरकोटका पशुमा कृत्रिम गर्भाधान, बझाङको काँडामा नुन वितरण केन्द्र स्थापना।
पश्चिम डायरी कृष्णसारएफएम.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्रविधि सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज असार 9 गते शुक्रबार जुन 23 तारिक, याद गर्नुहोस् असार 14 गते स्थानीय तहका लागि भोट हाल्ने दिन हो। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।